अब हामी रोमी 7 अध्यायबाट अध्ययन शुरू गर्नेछौ। हामीले अहिलेसम्म चाहिँ रोमी को 1-5 अध्यायसम्म हामीले धर्मीकरणको विषय हेर्दै आयौं, अनि रोमी 6 अध्यायदेखि 8 अध्यायसम्म चाहिँ पवित्रीकरणको विषय हो। अनि 7 अध्यायमा चाहिँ विशेष गरी दुईटा विषय छन्। यहाँ एउटा चाहिँ व्यवस्थासित विश्वासीको सम्बन्ध कस्तो छ, के छ। दोस्रो चाहिँ पवित्र जीवन जिउन सक्नलाई व्यवस्थाले कुनै पनि सहायता दिन सक्दैन भन्ने कुरा। अनि त्यसैले पहिला चाहिँ हामी रोमी 7 अध्यायको 1-12 पदहरूसम्म अझ दुई भाग गरौँ यसलाई, त्यो खण्डलाई चाहिँ 1-6 पदसम्म पहिला अनि त्यसपछि 7-12 छुट्टै पढ्नेछौ। 7:1, हे भाइहरू हो, के तिमीहरूलाई थाहा छैन? किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेछु। जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ, किनकि पति भएको स्त्री जबसम्म पति जिउँदो रहन्छ तबसम्म ऊ व्यवस्थाद्वारा आफ्नो पतिसँग बाँधिएको हुन्छ। तर पति चाहिँ मर्यो भने ऊ पतिको व्यवस्थाबाट मुक्त हुन्छ। यसकारण पति जिउँदो हुँदा हुँदै ऊ अर्को पुरुषकी भयो भने ऊ व्यभिचारिणी भनिनेछ, तर उसको पति मर्यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छ। यसकारण ऊ अर्को पुरुषकी भई भने पनि ऊ व्यभिचारिणी हुँदिन। यसकारण हे मेरा भाइहरू, परमेश्वरका निम्ति फल फलाऊ भनेर अर्का व्यक्तिका अर्थात जो मरेकाहरूबाट बौरेर उठ्नु भएको छ, उहाँका हुनलाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयो। किनकि जब हामी शरीरमा थियौं तब व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे, तर अब लेखिएको व्यवस्थाको पुरानो पनामा होइन तर आत्माको नयाँ पनामा सेवा गर्न सकौं भनेर जसको बन्धनमा हामी थियौं त्यसका निम्ति मरिकन हामी व्यवस्थाबाट मुक्त भएका छौं। रोमी 6 र रोमी 7 अध्यायलाई चाहिँ यहाँनिर हामीले तुलना गरेर सुरु गर्दाखेरि चाहिँ हामीलाई केही मदत हुन्छ। रोमी 6 अध्यायमा चाबी शब्द चाहिँ पाप थियो, 11 पल्ट त्यो दोहोरियो पाप स्वभावलाई जनाउन। रोमी 7 अध्यायमा चाहिँ चाबी शब्द व्यवस्था छ, व्यवस्था भन्ने शब्द 18 पटक यो अध्यायमा पाइन्छ। अर्को चाहिँ रोमी 6 अध्यायमा चाहिँ विश्वासीको यो पाप स्वभावसितको सम्बन्धको चर्चा हुँदै थियो भने रोमी 7मा चाहिँ विश्वासीको अब व्यवस्थासितको सम्बन्धको चर्चा हुँदैछ। रोमी 6 अध्यायमा चाहिँ विश्वासीमाथि पाप स्वभावले राज्य गर्ने समस्याको त्यहाँ चर्चा हुँदै थियो भने अब रोमी 7मा चाहिँ विश्वासीलाई व्यवस्थाले राज्य गर्ने सवालमा चाहिँ यहाँ चर्चा हुँदैछ। अब रोमी 6 अध्यायमा चाहिँ म एउटा विश्वासी पापको लेखि मरे भन्ने कुरा चाहिँ त्यहाँ बताइएको छ भने रोमी 7 अध्यायमा चाहिँ म व्यवस्थाको लेखि मरेको छु भन्ने कुरा चाहिँ यहाँ सिकाइएको छ। फेरि रोमी 6 अध्यायमा चाहिँ अब पापको लेखि मरेर पापबाट म स्वतन्त्र पारिएको छु भन्ने कुरा रोमी 6 अध्यायमा छ भने रोमी 7 अध्यायमा चाहिँ अब म व्यवस्थाको लेखि मरेर व्यवस्थाबाट म स्वतन्त्र पारिएको छु भन्ने कुरा छ। रोमी 6 अध्यायमा चाहिँ अब पापको लेखि मरेर अब जीवनको नयाँपनामा हिँड्नुपर्छ भन्ने कुरा सिकाएको छ भने अब रोमी 7 अध्यायमा चाहिँ व्यवस्थाको लेखि मरेर अब आत्माको नयाँपनामा अब परमेश्वरको सेवा गर्नुपर्छ भन्ने कुरा चाहिँ सिकाएको छ। अनि अन्तमा चाहिँ रोमी 6 अध्यायमा चाहिँ र 7 अध्याय दुइटैमा चाहिँ फलको कुरा पनि गरेको छ, शरीरको फल रोमी 6 को 21मा चाहिँ मृत्यु भनेको छ भने अनि अनि साथै आत्माको फल को कुरा गर्नुछ, त्यो चाहिँ पवित्रता हो भनेको छ। अनि रोमी सात अध्यायमा पनि यी दुवै शरीर र आत्माको फलको कुरा पनि हामी यहाँ अध्ययन गर्नेछौँ। त्यसैले आउनुहोस् अब हाम्रो प्रश्न के छ भने, क्रिश्चियन जीवनमा विजय बन्न विश्वासीले के गर्नुपर्छ? त्यो चाहिँ हामीले रोमी छ अध्यायमा अध्ययन गर्यौँ कि विश्वासीले जान्नुपर्ने त्यहाँ केही कुराहरू छन्, त्यसपछि त्यो जानेर उसले ठान्नु पर्दछ ती परमेश्वरले भन्नुभएको सत्यताहरूलाई, र तेस्रो कुरा उसले चाहिँ जानेर ठानेर आफूलाई सुम्पनु पर्दछ ख्रिस्ट सँगै पापको निम्ति मरेको र परमेश्वरको निम्ति जीवित भएको भन्ने जानेर आफूलाई परमेश्वरको सुम्पने पर्ने कुरा छ। त्यसैले विश्वास नै क्रिश्चियन जीवन जिउने चाबी हो भन्ने कुरा हामीले देख्यौं। तर समस्या के हो भने, मानव स्वभाव, मानव मानवीय झुकाव चाहिँ विश्वासद्वारा जिउनु नभइकन शरीरमा जिउन प्रयास गर्नु चाहिँ मानवीय स्वभाव हो। कामहरूद्वारा जिउन खोज्न अथवा आफ्नै प्रयासले, आफ्नै संघर्षले अनि प्रयास गर्दै कबुल गर्दै विभिन्न नियम आफूले नियमको मुनि आफू बाँधिन खोज्दै विभिन्न तालिका पछ्याउन खोज्दै जिउन खोज्नु चाहिँ मानवीय तरिका हो। अनि हामीले के अनुभव गर्छौँ भने, क्रिस्चियन जीवनमा जति हामी कोसिस गर्छौँ त्यति बेसी हामीलाई झन् सङ्घर्ष हुन्छ र त्यति नै हामी विफल पनि हुन्छ। अनि रोमी सात अध्यायको सिङ्गो विषय नै यही हो कि व्यवस्थाद्वारा एउटा विश्वासीले जब जीवन क्रिश्चियन जीवन जिउन प्रयास गर्न खोज्छ, उसले चाहिँ यो पाउँछ कि त्यसले पवित्रता दिन सक्दैन। यही कुरा चाहिँ गलाती तीनको एकदेखि पाँचमा पनि पावलले गलातीका विश्वासीहरूलाई लेख्नु खाँचो परेको थियो। गलाती तीनको एकदेखि पाँच, हे बुद्धिहीन गलातीहरू हो, सत्यता पालन नगर्नु भनेर कसले तिमीहरूलाई मोहमा पार्यो? तिमीहरूको बीचमा त तिमीहरूका आँखाकै सामु येशु ख्रिस्ट क्रुसमा टाँगिनु भएको सफासँग देखाइनु भएको थियो। तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु, तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायो कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ, आत्मामा सुरु गरेर अब शरीरमा सिद्ध्याउँछौ अथवा पूरा गर्छौ? के तिमीहरूले यति धेरै दुःख व्यर्थमा खप्यौ त? हो भने साँच्चै व्यर्थमा खप्यो। यसकारण जसले तिमीहरूलाई आत्मा दिनुहुन्छ र तिमीहरूको बीचमा सामर्थ्य कामहरू गर्नुहुन्छ, के यो उहाँले व्यवस्थाकै कामहरूद्वारा गर्नुहुन्छ कि विश्वासको समाचारद्वारा? त्यसैले तुलना यहाँ दुई तरिकाले जिउने तरिका छ, एउटा चाहिँ परमेश्वरको तरिका छ, एउटा मानव तरिका छ। शरीरद्वारा जिउन खोज्नु मानवीय हो, व्यवस्थाद्वारा जिउन खोज्नु मानवीय हो, तर आत्माद्वारा जिउनु चाहिँ परमेश्वरको उपाय हो, विश्वासद्वारा जिउनु चाहिँ परमेश्वरको उपाय हो। रोमी छको चौधमा हामीले अध्ययन गरेका थियौं, त्यहाँ पढौं, किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। यसको तात्पर्य यो हो कि हामी यदि व्यवस्थाको अधीनमा भएको भए पापले हामी माथि राज्य गर्ने थियो। त्यही भन्दैछ, पापले तिमीहरूमाथि राज्य गर्ने छैन, किन? किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैन। वाचम्यान नीद्वारा लिखित एउटा खण्डलाई चाहिँ म तपाईँहरूलाई पढेर सुनाउन चाहन्छु। उनले भन्छन्, व्यवस्थाको माने के हो भन्ने कुरा खुलाउनलाई उनले लेख्छन्, अनुग्रहको माने परमेश्वरले मेरो निम्ति केही गर्नु हो। व्यवस्थाको माने चाहिँ मैले नै परमेश्वरको निम्ति केही गर्नु हो। परमेश्वरबाट त्यहाँ केही पवित्र र धर्मीय मागहरू छन् जसको जिम्मेवारी उहाँले मलाई सुम्पनु भएको छ। अब व्यवस्था भनेको यही हो। अब यदि व्यवस्थाको माने परमेश्वरले व्यवस्था पूरा गरियोस् भनेर मबाट केही माग राख्नुहुन्छ भने, तब व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले त्यो अब उसो मबाट माग्नुहुन्न, तर बरु उहाँ आफैले त्यो प्रबन्ध गरिदिनुहुन्छ भन्ने हो। व्यवस्थाको तात्पर्य यो हो कि मैले उहाँको निम्ति केही गरोस् भनेर परमेश्वरले मबाट माग गर्नुहुन्छ। व्यवस्थाबाट मुक्त हुनुको माने उहाँले मलाई त्यसको दायित्वबाट छुटकारा दिनुहुन्छ र अनुग्रहमा उहाँ आफैले त्यो दायित्वहरू पूरा गर्नुहुन्छ। रोमी 7 वर्णन गरेको समस्या यो हो कि शरीरमा रहेर मान्छेले परमेश्वरको निम्ति केही गर्न खोज्यो। जब तपाई त्यसरी परमेश्वरलाई खुसी पार्न खोज्नुहुन्छ भने तुरुन्तै तपाईँले आफूलाई व्यवस्था मुनि राख्नुहुन्छ र रोमी 7 अनुभव, संघर्षको अनुभव, विफलताको अनुभव चाहिँ तपाईँको हुन थाल्छ। अब एउटा कुरा, वाचम्यान नीको यहाँ एक दुईटा आरोपहरू हामीले उल्लेख गर्दैमा वाचम्यान नीका सबै लेखोटहरूसित हामी सहमत छौँ भन्ने होइन। अब यहाँ हामीले के अध्ययनमा देख्नेछौँ भने समस्या चाहिँ व्यवस्थाको होइन, समस्या चाहिँ पापी मानिसको हो। त्यसैले रोमी 7:1-6 चाहिँ हामीले रूपरेखाको रूपमा पहिला हेरौँ। पहिलो पदमा चाहिँ एउटा सिद्धान्त प्रस्तुत गर्दैछ अनि 2-3 पदमा चाहिँ अब विवाहको उदाहरण दिएर त्यो सिद्धान्तलाई चाहिँ दर्शाउँदैछ। 4 पदमा आएर चाहिँ त्यो सिद्धान्तलाई, त्यो विवाहको उदाहरण दिएको त्यो सिद्धान्तलाई चाहिँ अब क्रिस्चियन जीवनमा लागू गर्न प्रयोग गरिन्छ अनि त्यसपछि 5-6 पदमा आएर चाहिँ त्यो प्रयोगलाई अझ व्याख्या गरेको छ। अनि यहाँ कुरा चाहिँ के को गरिँदैछ भने व्यवस्थाबाट मुक्त हुने विषय छ। अब पहिला 7:1 पदमा, हे भाइहरू हो के तिमीहरूलाई थाहा छैन किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेछु, जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ अथवा व्यवस्थाले उसमाथि प्रभुत्व जमाइरहेको हुन्छ। व्यवस्था मानिसमाथि प्रभु रहिरहेको हुन्छ जबसम्म मानिस बाँचिरहेको हुन्छ। यसको मतलब चाहिँ बाँचुन्जेल मान्छे चाहिँ व्यवस्थाको मुनि रहन्छ। मान्छे माथि जुन व्यवस्थाको पकड छ त्यो पकडलाई तोड्न सक्ने चाहिँ केवल एउटै मात्र कुरा छ, त्यो चाहिँ अब मृत्यु। किनभने बाँचुन्जेल त उसलाई पक्रिरहन्छ, ऊ मर्यो भने मात्र ऊ मुक्त हुन्छ। अब उदाहरण दिन्छ विवाहको, एउटा स्त्री उसको पतिसँग वैवाहिक बन्धनमा बाँधिएको छ, अर्कोसँग विवाह गर्न जानु भनेको चाहिँ व्यभिचार हो। कहिलेसम्म? जबसम्म उसको पति जिउँदो रहिरहन्छ। उसको पतिको मृत्यु भयो भने चाहिँ अब उसको पतिसँगको त्यो वैवाहिक बन्धनबाट ऊ मुक्त हुन्छ र अर्को पतिलाई विवाह गर्यो भने पनि ऊ चाहिँ अब व्यभिचारिणी हुँदैन। त्यो चाहिँ भयो विवाहको उदाहरण। अब 4 पदमा आएर चाहिँ यो सिद्धान्तलाई विश्वासीमा प्रयोग गर्न थाल्छ। यहाँ म एउटा विश्वासी व्यवस्थाको अधीनमा, व्यवस्थाद्वारा बाँधिएको छु, त्यसले ममाथि राज्य गरिरहेको छ। अब म कसरी मुक्त हुन सक्छु त व्यवस्थाबाट? यहाँ हामी पढ्छौँ ख्रिस्टसँगै विश्वासी मरेको हुनाले ऊ चाहिँ व्यवस्थाबाट मुक्त भएको छ। अब व्यवस्था त मर्ने कुरा आएन, तर म चाहिँ ख्रिस्टमा मरे अनि त्यसपछि म एउटा नयाँ पतिसँग एउटा नयाँ सम्बन्धमा बाँधिन पाएको छु। जसरी 4 पदमा भनेको छ, यसकारण यी मेरा भाइहरू परमेश्वरको निम्ति फल फलाउँ भनेर अर्का व्यक्तिका, अर्थात् जो मरेकाहरूबाट बौडी उठ्नु भएको छ, उहाँका हुनलाई तिमीहरू पनि ख्रिस्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका भए। म ख्रिस्टसँगै मरेकोले म व्यवस्थाबाट मुक्त भएको छु म ख्रिस्टमा जिउँदो भएकोले म उहाँसँग एउटा सुन्दर सम्बन्धमा गाँसिएको छु। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामीलाई व्यवस्थाबाट काट्नु भएर स्वतन्त्र गराउनुहुन्छ र येशू ख्रिस्टसित गाँसिन सक्न सम्भव गराउनुहुन्छ। अनि अब म माथि व्यवस्थाको प्रभुत्व रहँदैन, बरु मेरो नयाँ पति अर्थात् प्रभु येशू ख्रिस्टको प्रभुत्व मुनि म रहन अब पाएको हुन्छ। त्यसैले व्यवस्था एक भयंकर अप्रिय पतिको रूपमा चाहिँ यहाँ उदाहरण दिएको छ, एउटा कठोर, चाम्रो, कडा, ठोस, माग राख्ने, अलचिलो, सहायता केही नगर्ने, तर प्रभु चाहिँ एक सुन्दर सहायता गर्ने अनुग्रही पतिको रूपमा चाहिँ उहाँलाई हामी पाउँदछौँ, जसले चाहिँ उहाँकै सामर्थ्यले, उहाँकै जीवनले मलाई चाहिँ उहाँलाई खुसी पार्न सक्ने तुल्याउनुहुन्छ। जसरी वैवाहिक फल सम्बन्धमा पनि फल अथवा छोराछोरीहरू उत्पन्न हुन्छ, त्यस्तै ख्रिस्टीयको मेरो सम्बन्धमा पनि अब नयाँ फलहरू मेरो जीवनमा फल्न सक्छन्, जुन चाहिँ पवित्र आत्माको फल हो, प्रेम, आनन्द, शान्ति इत्यादि। अब प्रश्न उठ्न सक्छ, तर म ख्रिस्टसँग मरे भने म कसरी अर्कासँग विवाह गर्न सक्छु र? कुरा के भने, ख्रिस्टको मृत्युमा म मरे तर उहाँको बौरी उठाइमा म जिउँदो छु, त्यसैले म ख्रिस्टसित विवाहमा बाँधिन सक्छु। त्यसैले विश्वासी ख्रिस्टसँग विवाहित भएको छ भन्ने कुरा यहाँ भन्दैछ। यसबाट हामीले सिक्नुपर्ने अब एउटा एकदम महत्वपूर्ण शिक्षा छ, त्यो के भने, ख्रिस्टियन विश्वास अथवा प्रभु येशूसितको विश्वासीको सम्बन्ध चाहिँ एउटा प्रेमको सम्बन्ध हो, यो व्यवस्थाको एउटा कानुनी मात्र सम्बन्ध होइन। क्रिश्चियन विश्वास चाहिँ एउटा ऋतु धर्म होइन, तर यो चाहिँ एउटा व्यक्तिगत जिउँदो परमेश्वरसित व्यक्तिगत सम्बन्ध हो। उहाँलाई चिन्नु नै अनन्त जीवन हो भनेको छ योहन्ना 17:3। यो चाहिँ के म पालन गर्ने, कुन कुन रीति र नियमहरू पालन गरेर म यो धर्म गर्न सक्छु भन्ने कुरा होइन, यो चाहिँ एकजना व्यक्तिलाई मरेर बौरी उठ्नुहुने ख्रिस्टलाई चिन्ने, उहाँसँग हिँड्ने, उहाँलाई खुसी पार्ने, उहाँमा आनन्द खाने, यसको बारेमा हो। त्यसैले यो क्रिश्चियन विश्वास एउटा नैतिक प्रणाली मात्र होइन, ठिक बेठिक यो त्यो गर्ने नगर्ने, तर एक मात्र सत्य परमेश्वर र उहाँले पठाउनु भएको येशू ख्रिस्टलाई चिन्नु, उहाँसित एउटा अद्वितीय एउटा अति विशेष सम्बन्ध हुनु चाहिँ क्रिश्चियन विश्वास हो। आजकल धेरैले चाहिँ यो सत्यता बिर्सेको देखिन्छ, धेरैजनाको दृष्टिमा चाहिँ क्रिश्चियन जीवन भनेको एउटा यस्तो प्रणाली हो जसमा चाहिँ केही नियमहरू छन्, यो गर्छन् क्रिश्चियनले अनि यो गर्दैन क्रिश्चियनले, विधिहरू, नियमहरू, कर्तव्यहरू आदि मात्र। अनि उनीहरूले भन्छन् क्रिश्चियन जीवनमा चाहिँ बाइबल पढ्नुपर्छ, क्रिश्चियन जीवनमा प्रार्थना गर्नुपर्छ, अनि अरूलाई सुसमाचार सुनाउनुपर्छ, पदहरू कण्ठ गर्नुपर्छ, अनि हुन त ती सब गर्छन् एउटा क्रिश्चियनले, तर यी सब ठिक भए तापनि मुख्य कुरा चाहिँ त्यहाँ छुट्न गइरहेको हुन्छ कि क्रिश्चियन जीवन ती गर्ने मात्र होइन तर एउटा व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध हो, अनि ती सब कामहरू गर्ने कामहरू चाहिँ उहाँसँग व्यक्तिगत सम्बन्ध बिना पनि गरेर हिँड्न खोजेर क्रिश्चियन जीवन जिरहेको भन्ने ठान्ने भान मान्छेलाई परिरहेको हुन्छ। त्यसैले क्रिश्चियन विश्वास अरू सबै धर्मबाट पृथक पार्ने कुरा नै के हो भने विभिन्न नियमहरू होइन तर एउटा जिउँदो परमेश्वरसितको जिउँदो सम्बन्ध हो, अनि त्यो मुख्य कुरा नै गुमाउनु चाहिँ एउटा नियमहरूमा लागेर त्यसलाई क्रिश्चियन जीवन भन्नु चाहिँ गलत हो। हामी केही पदहरूलाई विचार गरौँ, जस्तो कि फिलिपी 1:21 यही क्रिश्चियन जीवन सम्बन्धमा हामीले केही कुरा अझ विचार गर्न चाहन्छौँ। फिलिपी 1:21 पढ्छौँ, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ, पावलले भन्दैनन् मेरो निम्ति जिउनु बाइबल पढ्नु हो, मेरो निम्ति जिउनु पदकण्ठ गर्नु हो, मेरो निम्ति जिउनु कम्तीमा 15 मिनट प्रार्थना गर्नु हो, मेरो निम्ति जिउनु सकभर साक्षी दिनु हो। होइन, उसले के भन्छन्, मेरो निम्ति जिउनु एउटा व्यक्ति हो, ख्रिस्ट। फिलिपी 3:8 पावलले भन्छन्, साँच्चै मेरा प्रभु येशु ख्रिस्टको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु। अनि ख्रिस्टलाई प्राप्त गर्नुहोस्, उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपेँ, अनि ख्रिस्टलाई प्राप्त गरौं र उहाँमा भेटाइन सकौं भनेर म तिनीहरूलाई खसिङ्गर ठान्छु। पावलले यसरी भन्दैन, साँच्चै मेरो जिब्रोलाई लगाम लगाउनु, मेरा खराब बानीलाई सुधार्नु, प्रार्थना र वचनमा दिन लाग्न खोज्ने कामको सर्वश्रेष्ठताको निम्ति म सबै कुरा रानी ठान्छु, त्यसरी भन्दैन। होइन, एउटा व्यक्ति नै मेरो निम्ति उहाँलाई चिन्नु नै सर्वश्रेष्ठता हो। यद्यपि ऊ प्रार्थना गरिरहेको थिए, उसको आफ्नो बोलीमा अवश्य होसियार थिए, तर त्यो चाहिँ ख्रिस्टको व्यक्तिगत सम्बन्धको प्रतिफल थिए। ती विभिन्न कामहरू गर्न खोजेर ऊ चाहिँ एउटा क्रिस्चियन जीवन जिउनु भनेको यो भनिरहेको छैन। 10 पदमा पनि, र उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरी उठाएको सामर्थ्यलाई र उहाँका दुःखहरूको संगतिलाई जान्न सकौं, म उहाँलाई जान्न सकौं भन्दैछ। पावलले यसो भनिरहेको छैन, म यसो गर्न सकौं, त्यसो नगर्न सकौं, र साक्षी पार्न आफूलाई बलजफी गर्न सकौं, र हरेक खराबीको दुष्टताबाट अलग हुन सकौं, त्यसको लागि म चाहिँ, होइन, त्यसरी भनिरहेको छैन। यी पदहरूले केमा जोड दिएका छन् भने, एक व्यक्तिलाई, एक व्यक्तिलाई चिन्ने, ख्रिस्ट येशूलाई जान्ने, उहाँलाई प्रेम गर्ने, उहाँलाई खुसी पार्ने। जस्तै कि कलसी 1:9-12 पनि हेर, यहाँ लेखिएको छ, यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न सारा बुद्धि र आत्मिक समझमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका हो भनी बिन्ती गर्न छोडेका छैन कि उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाऊ, अनि आनन्दसित सम्पूर्ण धीरज र संशीलताको निम्ति उहाँको महिमित सामर्थ्य अनुसार सारा शक्तिले बलवान हो, र पितालाई धन्यवाद चढाऊ जसले ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिका भागीदार हुनका निम्ति हामीलाई योग्य बनाउनु भएको छ। एकदम महान प्रार्थना छ यहाँ पवित्र आत्माले पावलद्वारा गर्नुभएको प्रार्थना। जोड केमा दिएको छ, उहाँको इच्छा जान्ने, उहाँसँग हिँड्ने, उहाँलाई खुसी पार्ने, उहाँको ज्ञानमा बढ्ने, उहाँबाट बलवान बनाइने, उहाँमा आनन्दित हुने, उहाँलाई धन्यवाद दिने। जोड दिएका कुराहरू चाहिँ यस्तो प्रकारका छन्। फेरि त्यो वैवाहिक सम्बन्धको उदाहरणलाई विचार गरौँ। एउटा श्रीमतीले त्यो घरमा विभिन्न अथवा श्रीमानले त्यहाँ आफ्नो विभिन्न जिम्मेवारीहरू, उसले कर्तव्यहरू निभाइरहेको हुन्छ, उसको विभिन्न कामहरू हुन्छ, तर उसले किन त्यो गर्छ, उसले त्यो गर्छन्, श्रीमानको काम यो हो, 1, 2, 3, 4, 5, 6 नियम भन्ने हिसाबले होइन, तर उसले एकजना व्यक्ति उसको पत्नीलाई प्रेम गर्ने निर्णय गरेकोले, अनि पत्नीले पनि धेरै कामहरू गर्छन्, खाना तयार गर्छन्, भाँडा माझ्छन् इत्यादि, तर यी किन गर्छन्? पतिले चाहिँ तिमीले यसो गर्नेछौ अनि यस्तो गर्ने छैनौ भन्ने नियमहरू त्यहाँ राखेकोले होइन, तर हामी आशा गर्छौँ कि उसको पतिले उसको पत्नीलाई प्रेम गरेकोले त्यो पत्नीले पनि अब साटोमा अथवा जवाफमा आफ्नो पतिलाई प्रेम गरेकोले यी सब कामहरू गर्छन्। वैवाहिक सम्बन्धमा चाहिँ सम्बन्ध चाहिँ एउटा व्यवस्थामा अडेको सम्बन्ध नभइकन प्रेममा अडेको होस् भन्नु नै परमेश्वरको योजना हो। त्यस्तै क्रिस्चियन जीवनको बारेमा पनि हामीले सोचौं, क्रिस्चियन जीवन चाहिँ खास एक व्यक्तिलाई, एक परम व्यक्तिलाई चिन्नु हो, उहाँलाई प्रेम गर्नु हो, उहाँलाई खुसी पार्न खोज्नु हो, उहाँसँगै हिँड्नु हो, उहाँलाई आदर गर्नु, उहाँको आज्ञा मान्नु, उहाँलाई धन्यवाद दिनु, उहाँमा आनन्दित हुनु, उहाँमा मग्न हुनु, उहाँमा भरोसा गर्नु, उहाँमा बढ्दै जानु, उहाँसँग कुरा गर्नु, उहाँको बारेमा अरूलाई बताउनु, उहाँमा रहनु, उहाँको बारेमा सिक्नु, उहाँबाट सिक्नु, उहाँको पाउमा बस्नु र उहाँको उपस्थितिमा आनन्दित हुनु हो। जोड दिएको कुरा चाहिँ के छ भने उहाँमा, उहाँको भन्ने कुरामा, एक व्यक्तिमा। त्यसैले प्रश्न, आइतबारदेखि हामी शनिबारसम्म हामी हिँड्दाखेरि के हामी यो परम व्यक्तिसँग हिँड्दैछौँ त? के उहाँमा हामी मग्न हुँदैछौँ कि त्यसो नभएर हामी केही धार्मिक रीतिहरू र एउटा ऋतु धर्ममा हामी अल्झिरहेका छौँ अथवा त्यसमा हामी बाँधिएर केही नियमहरू पालन गर्न खोजिरहेका छौँ? यदि प्रभु येशूसँग हाम्रो एउटा विशेष घनिष्ठ सम्बन्ध छ भने त्यो सम्बन्धले नै मेरो सबै क्रियाकलापहरूलाई चाहिँ बदलिदिन्छ। उहाँसितको सम्बन्धले गर्दा अब प्रार्थना भनेको चाहिँ त्यो व्यक्तिसँग कुरा गर्ने मेरो अवसर हो। बाइबल पढ्ने भनेको यो व्यक्ति अब मसँग कुरा गर्नुहुन्छ। सुसमाचार बाँड्ने भनेको यो व्यक्ति जसले मलाई प्रेम गर्नुहुन्छ र जसलाई म प्रेम गर्छु उहाँलाई चाहिँ अरूलाई चिनाउन चाहन्छु, अरूले पनि उहाँलाई चिनेको चाहन्छु। अनि त्यसैले खालि त्यो कामहरू गर्नलाई मात्र गरिरहेको छैन, तर एउटा व्यक्तिसितको विशेष सम्बन्धलाई। अनि त्यसैले प्रकाशको दुई अध्यायमा हामी पल्टाउँ, एफिससमा भएको मण्डली विभिन्न कामहरू गरिरहेका थिए, एकदम असल कामहरू, तर तिम्रो विरोधमा एउटा कुरा छ भनेर प्रभुले भन्नु पर्यो। दुईदेखि पढ्छौ, तिम्रा कामहरू, तिम्रो परिश्रम, तिम्रो धीरज म जान्दछु, यो पनि जान्दछु, तिमी खराब मानिसहरूलाई सहन सक्दैन, अनि जसले हामी प्रेरितहरू हौ भन्छन् तर होइनन्, तिनीहरूलाई तिमीले जाँचेका छौ, तिनीहरूलाई झुट पाएका छौ, अनि तिमीले सहेका छौ, धीरज धरेका छौ, मेरो नामका निम्ति मेहनत गरेका छौ र थकित भएका छैनौ, तरै पनि प्रभुले भन्नुहुन्छ तिम्रो विरोधमा मेरो केही कुरा छ, किनकि तिमीले यो गर्न बिहान भन्ने होइन, हुनु त गरिरहे तर के भने, किनकि तिमीले आफ्नो पहिलो प्रेम छोडेका छौ। क्रिश्चियन जीवन प्रभु येशूसित प्रेमको सम्बन्ध हो। त्यसैले हामीले आफूलाई सोध्नुपर्छ, के म एक व्यक्तिसँग हिँडिरहेको छु, एउटा विश्वासी हुँ भने, कि म एउटा धर्म मात्र पूरा गर्न खोजिरहेको छु? अब रोमी 7 अध्यायको 5 पदमा पल्ट, किनकि जब हामी शरीरमा थियौं तब व्यवस्थाद्वारा जगाइएको पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथे। अब चौथो पदले अघि भर्खर हामी हेर्दै आएको छ, त्यहाँ नयाँ सम्बन्धको कुरा गर्दै थियो, अनि त्यो नयाँ सम्बन्ध वैवाहिक सम्बन्धसँग तुलना गरेको छ, त्यसको फलको पनि चर्चा गर्दै थियो। अब 5 अध्यायमा जुन भर्खर पढ्दैछ, यहाँ चाहिँ अब पुरानो हाम्रो आदम सितको सम्बन्धले, पुरानो सम्बन्धले फलाएको फलको कुरा गर्दैछ। ख्रिस्टसित एक भएर र उहाँमा रहेर मैले परमेश्वरका निम्ति फल फलाउन सक्दछु, तर अर्कोतिर शरीरमा चाहिँ व्यवस्थाद्वारा जगाइएका पापहरूको वासनाहरूले मृत्युको निम्ति फल फलाउनलाई हाम्रो अङ्गहरूमा काम गर्दथे भनेर यहाँ 5 पदले भन्छ। अनि विशेष ध्यान दिनुहोस्, व्यवस्थाद्वारा चाहिँ पापहरू, अनि त्यसपछि पापहरूद्वारा चाहिँ मृत्यु, यो सम्बन्ध देख्दैछ यहाँ। के देख्छ भने व्यवस्थाले चाहिँ कहिले पनि कुनै हालतले मेरो अभिलाषाहरूलाई कहिले पनि दबाउन जित्न सक्दैन, व्यवस्थाद्वारा असम्भव। त्यसले फलाउने फल चाहिँ पापहरूद्वारा मृत्यु हो। अनि 6 पदमा आएर चाहिँ यो व्यवस्थाबाट अब मुक्त हुने कुरा चाहिँ यहाँ बताइएको छ, तर अब लेखिएको व्यवस्थाको पुरानोपनामा होइन तर आत्माको नयाँपनामा सेवा गर्न सकौँ भनेर, जसको बन्धनमा हामी थियौं त्यसका निम्ति मरिकन हामी व्यवस्थाबाट मुक्त भएका छौँ। तर अब यो दुईटा शब्द छ, यसको मतलब ख्रिस्टमा म बचाइएकोले हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ अथवा मुक्त पारिएका छौँ। जसको बन्धनमा हामी थियौँ कसरी त्यसबाट स्वतन्त्र पारियौँ? ख्रिस्टसँग हामी जब मर्यौँ हामी व्यवस्थाको लेखी पनि मर्यौँ र व्यवस्थाको बन्धनबाट हामी छुट्न पायौँ अथवा छुटकारा भयो। अनि व्यवस्थाले एक व्यक्तिलाई चाहिँ कहिले पनि छुटकारा दिन सक्दैन उसको पाप स्वभावबाट। हामीलाई परमेश्वरको आत्मा नै चाहिन्छ, पवित्र आत्मा नै, र हामीलाई परमेश्वरको जीवन नै चाहिन्छ। त्यसैले विश्वासले अब भन्न सक्छ, ख्रिस्टको मृत्युको कारण म व्यवस्थाको लेखी मरे र ख्रिस्टको बौरी उठाएको कारण म परमेश्वरको लेखी जिउँछु। ठिक यही कुरा चाहिँ पावलले गलाती 2:19-20 पनि व्यक्त गरेका छन्। किनकि परमेश्वरका निम्ति बाँच्छु भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु तरै पनि म जिउँछु। त्यसो भए तापनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नुभयो। ख्रिस्टमा छ एउटा विश्वासी, एउटा विश्वासी ख्रिस्टमा छ। ख्रिस्टमा भएकोले ऊ चाहिँ व्यवस्थाको लेखी मरेको छ र परमेश्वरको लेखी जिउँदो भएको छ। त्यो कुरा चाहिँ एउटा विश्वासीले महसुस गर्न अति नै महत्वपूर्ण छ। अनि यो खण्डमा चाहिँ त्यही बताएको छ कि विश्वासी अब व्यवस्था पालन गर्न खोजेर होइन तर बरु झन् व्यवस्थाको पकडबाट ऊ स्वतन्त्र भएर उल्टो अब बरु ख्रिस्टसित जोडिएर परमेश्वर प्रति जिउँदो भएर ऊ यो सम्बन्ध यो जिउँदो सम्बन्धमा चाहिँ ऊ नयाँपनामा हिँड्नलाई उसलाई स्वतन्त्र पारिएको छ भन्ने कुरा। अब एकछिन यहाँ 7-12 पदमा चाहिँ जुन अब खण्ड हेर्न लागिरहेको छौँ त्यो हेर्नुभन्दा अगाडि चाहिँ यहाँ के हामीले देख्यौँ भने 7:1-6 चाहिँ 2 चाहिँ यहाँ बतायो कि व्यवस्थाद्वारा हामी बाँधिएको थियौँ भन्ने कुरा, अर्को हामीलाई व्यवस्थाबाट मुक्त हुन खाँचो थियो भन्ने कुरा, अनि कसरी भयो त्यो मुक्त? ख्रिस्टसित व्यवस्थाको निम्ति विश्वासी मर्यो भन्ने कुरा उल्लेख छ, र 6 फेरि जसको बन्धनमा थियो त्यसबाट मुक्त पार्यो भन्ने कुरा। ओहो, यो व्यवस्था त कुनै भयङ्कर नराम्रो कुरा जस्तो पो सुनिन्छ यहाँ त, जसबाट म छुट्याइनु पर्ने, मलाई मुक्त गराइनु पर्ने, मलाई पक्रेर राखेको, मलाई बाँधेको, ओहो यो व्यवस्था कस्तो नराम्रो कुरा हो कि, यसले त मेरो पापपूर्ण वासनाहरूलाई जगाइदिने कुरा, यो त ज्यादै खराब कुरा जस्तो सुनिन्छ। तर होइन, व्यवस्था नराम्रो होइन। पावलले त्यस गलत धारणालाई अब सच्याउनु पर्ने हुन्छ, त्यसैले यो प्रश्नद्वारा सुरु गर्छ 7 तब हामी के भनौँ त, के व्यवस्था पाप हो? कदापि होइन, तर बिना व्यवस्था पाप भनेको के हो म जान्ने थिइनँ, किनकि तिमीले लोभ नगर्नु भनी व्यवस्थाले मलाई नभनेको भए लोभ लालच के हो म जान्ने थिइनँ, तर पापले यस आज्ञाद्वारा मौका छोपेर ममा सबै प्रकारको लोभ लालच उत्पन्न गरिदियो, किनकि व्यवस्था बिना पाप मरेको थियो, किनकि म एकपल्ट व्यवस्था बिना जिउँदो थिएँ तर जब आज्ञा आयो तब पाप जाग्यो र म मरे। जुन आज्ञा जीवनका निम्ति दिइएको थियो त्यसलाई मैले मृत्यु कारण भएको भेट्टाएँ, किनकि यस आज्ञाद्वारा पापले मौका छोपेर मलाई धोका दियो र यसद्वारा मलाई मार्यो। यसकारण व्यवस्था पवित्र छ र आज्ञा पनि पवित्र, न्यायपूर्ण र असल छ। व्यवस्था कुनै खराब र पापपूर्ण कुरा होइन भन्दैछन्। समस्याको जड व्यवस्था होइन, व्यवस्थालाई दोष्याउने काम नगरियोस् पावलले भन्छ। व्यवस्था त पापकै उल्टो कुरा हो, यो त पवित्र परमेश्वरको प्रतिबिम्ब हो। एकपटक हामी पहिला अध्ययन गरेको रोमी 3:20 लाई पढौं। यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ। त्यहाँ हामीले ऐनाको उदाहरण लिएका थियौं यो व्यवस्थालाई बुझ्नलाई। ऐनाको उद्देश्य व्यक्तिको अनुहारको फोहोर देखाउनु हो। समस्या ऐनाको होइन, ऐना त सफा छ, समस्या त्यो मान्छेको हो जसको अनुहार फोहोर छ। ऐना त फोहोर छँदै छैन, तर ऐनाले चाहिँ अनुहारमा भएको फोहोर चाहिँ देखाइदिन्छ। अब फोहोर अनुहारको दोष ऐनालाई लगाउन मिल्दैन। त्यसैले रोमी 7:7 पदमा चाहिँ तब हामी के भनौँ त, के व्यवस्था पापको कदापि होइन, अनि तर जुन भनेको छ, अथवा हामीले यसरी अनुवाद गर्न सक्छौँ, बरु उल्टो होइन, होइन व्यवस्था पाप हो होइन, बरु उल्टो यहाँ भन्दैछ, व्यवस्था पाप होइन तर पापलाई प्रकट गरिदिने ऐना जस्तो, ऐना फोहोर होइन तर फोहोरलाई प्रकट गरिदिने कुरा हो। पावले भन्छ पाप भनेको के हो म जान्नै थिएन यो ऐना बिना त। आफ्नो पाप विषयमा पावल अन्जान थिए, ऐना अगाडि आइपुगेपछि मात्र ऊ चाहिँ पाप भन्ने के हो ले महसुस गरे र आफ्नो अनुहार फोहोर छ भन्ने देखे। अनि त्यसैले नै व्यवस्थाले मान्छेलाई कायल पार्छ, जसरी ऐनाले चाहिँ मानिसको अनुहारको फोहोर देखाउँछ। कुरा आउँछ व्यवस्थाले पापलाई कसरी प्रकट गर्छ भन्ने कुराको एउटा उदाहरण पावलले दिन लागिरहेछ। उनको उदाहरण चाहिँ कुन हो भने 10 आज्ञा, पावलकै जीवनमा उसले दिएको उदाहरण चाहिँ 10 आज्ञा। लोभ लालच नगर्नु अथवा लोभ नगर्नु भनेर चाहिँ 10 आज्ञाले भन्छ। लोभको माने चाहिँ के हो, एउटा प्रबल इच्छा, अरूसँग भएको कुराको निम्ति एकदम इच्छा गर्नु, लोभ गर्नु, ठुलो चाहना गर्नु। अनि पावलले के भन्छ भने म भित्र त्यो लोभ भन्ने पाप थियो भन्ने कुरा तबसम्म मलाई थाहै थिएन जबसम्म मैले लोभ नगर्नु तिमीले भन्ने त्यो ऐनामा हेरिन। त्यसैले निश्चित किसिमको फोहोर मैला प्रकट गर्दिन, परमेश्वरसित निश्चित ऐना छ लोभको मैला प्रकट गर्नलाई, परमेश्वरको चाहिँ 10 आज्ञा भन्ने ऐना छ। अनि 8 पदमा तर पापले यस आज्ञाद्वारा मौका छोपेर ममा सबै प्रकारको लोभ लालच उत्पन्न गरिदियो, किनकि व्यवस्था बिना पाप मरेको थियो। ऐना बिना चाहिँ मेरो अनुहार सफै छ जस्तो लाग्थ्यो, मरेको थियो, यसको मतलब चाहिँ निष्क्रिय अवस्थामा थियो, जीवन रहित अवस्थामा थियो, सुप्त अथवा धेरै चलमल चहल पहल नभएको अवस्थामा थियो। व्यवस्था बिना चाहिँ मेरो पाप, तर जब मेरो अगाडि व्यवस्थाको ऐना ल्याइयो तब एकासि ओहो कति फोहोर रहेछ भन्ने कुरा चाहिँ अब महसुस भयो। हुन त त्यो पहिलादेखि फोहोर थियो, तर अब चाहिँ ऐनाले त्यो देखाइदियो। घाममा डल्लो परेर बसेको एउटा सर्पलाई सोच्नुहोस्, सुतिरहेछ ऊ त मरेको जस्तै छ, तर उसलाई केही चिजले चलाइदियो भने एक्कासी ऊ जागेर उठ्छ। त्यस्तै गरी उसले भन्दछ तर जब आज्ञा आयो तब पाप जाग्यो र म मरे। इजरायलीहरूलाई परमेश्वरले 10 आज्ञा चाहिँ सिनाई पर्वतबाट उहाँले चाहिँ बोलेर दिनुभएको थियो पहिला, अनि पछि लिखित रूपमा। तर लिखित रूपमा मोसाले ल्याउनुभन्दा अगाडि नै इजरायलीहरूले के गरे, त्यही 10 आज्ञालाई तोडे। तिमीले मूर्ति पूजा नगर्नु भन्ने दोस्रो आज्ञा उनीहरूले सुनेका थिए, 40 दिन नबित्दै उनीहरूले सुनको बाछा बनाए, प्रस्थान 32 अध्यायमा, र त्यसैलाई पूजा गरे। त्योभन्दा अगाडि त उनीहरूको सुनको बाछाहरू बनाउने उनीहरूको बानी त थिएन। यसरी व्यवस्थाले चाहिँ पापलाई जगाउँछ, सो गर्नलाई झन् उस्काउँछ, जे नगर भनेछ त्यही गर्नलाई चाहिँ पाप स्वभाव चाहिँ जागेर उठ्छ। जब नगर भन्छ त्यो चाहिँ गर्छु भन्छ। के हामी सुनको बाछाको लागि अब त्यो बनायो भनेर अब दोस्रो आज्ञालाई दोष दिने त होइन। नौ पदमा, किनकि म एकपल्ट व्यवस्था बिना जिउँदो थिएँ तर जब व्यवस्था आज्ञा आयो तब माफ गर्नुहोस्, ठिक हो, किनकि म एकपल्ट व्यवस्था बिना जिउँदो थिएँ तर जब आज्ञा आयो तब पाप जाग्यो र म मरे। एकपल्ट भन्दैछन् अर्थात् व्यवस्थाद्वारा पावललाई सामना गरिनुभन्दा अगाडिको समयलाई पावलले भन्दैछन् म जिउँदो थिएँ तर पछि उसले भन्छन् म मरे। के आएपछि ऊ म मरे भन्छ भने उसले भन्छन् जब आज्ञा आयो तब पाप जागेर म मरे। पहिला चाहिँ जिउँदो थिएँ भन्नुको मतलब म अविचलित थिएँ, म पापी हुँ भनेर कायल भएको थिएन। ठिक सब ठिक ठाक जस्तो लाग्थ्यो, कुनै पनि पापको समस्याले आफू ग्रस्त भएको महसुस थिएन। ऐनामा नहेरेको मान्छेलाई आफ्नो अनुहार कुनै समस्याजनक अवस्थामा छ भन्ने उसलाई लाग्दैन, सब ठिक छ जस्तो लाग्छ। यद्यपि समस्या त छ, त्यसपछि जब आज्ञा आयो यहाँ भने पाप जाग्यो, उसको मतलब पाप फेरि जीवित भएर उठ्यो, पुनर्जागृत भयो, बौरी उठाए लाई बयान गर्ने शब्द यहाँ पापलाई प्रयोग गरेछ। आज्ञाले पापलाई चाहिँ मानव बौरी उठायो, सर्प एक्कासी जिउँदो पारियो जस्तै, म मरे, पाप जाग्यो म मरे, एक्कासी पावलले महसुस गरे म चाहिँ एउटा व्यवस्था भङ्ग गर्ने एउटा व्यक्ति रहेछु, अनि व्यवस्था भङ्ग गर्नेहरू त मृत्युदण्डको योग्य हुन्छ भन्ने कुरा महसुस गर्न पुग्छ। अनि यसरी उसले भन्छ आज्ञा आयो पाप जाग्यो म मरे, मृत्यु दण्ड मुनिको मान्छे हो। त्यसैले व्यवस्थालाई मृत्युको सेवा पनि भनेको छ, दोषी ठहराउने सेवा पनि भनेको छ दोस्रो कोरिन्थी 3:7-9। यसरी परमेश्वरको पवित्र व्यवस्थाले पापीलाई कायल पार्छ र उसलाई मार्छ। रोमी 7:10 जुन आज्ञा जीवनका निम्ति दिएको थियो त्यसलाई मैले मृत्युको कारण भएको भेट्टाए। अब के भन्दैछ, आज्ञा जीवनको निम्ति दिएको थियो, यो बुझ्नलाई चाहिँ लुका 10:1 पल्टाउँ। जीवनका निम्ति दिएको थियो भनेको आशय बुझ्नलाई चाहिँ लुका 10:25 अनि हेर कुनै एकजना व्यवस्थाको गुरु उठे र यसो भन्दै उहाँलाई परीक्षा गरे, गुरुज्यू अनन्त जीवनको अधिकारी हुनलाई म के गरौं? उहाँले उनलाई भन्नुभयो व्यवस्थामा के लेखेको छ, तिमी कसरी पढ्दछौ? अनि उनले जवाब दिँदै भने तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले आफ्नो सारा बलले आफ्नो सारा मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। अनि उहाँले उनलाई भन्नुभयो तिमीले ठिक उत्तर दिएका छौ, यही गर र तिमी जिउने छौ। अनन्त जीवन पाउन एक व्यक्तिले केवल व्यवस्था पालन गर्नुपर्ने रहेछ। यो खण्डबाट बुझ्छौ कि, अनि उसले चाहिँ सारा हृदयले गर्नुपर्ने रहेछ भनेको मतलब उसले सिद्ध रूपमा पूर्ण रूपमा व्यवस्था पालन गर्नुपर्छ उसको जीवनभरि नै। सारा हृदयले भनेपछि यही बुझिन्छ, सारा प्राणले, सारा बलले, सारा मनले। समस्या के छ भने कुनै पनि व्यक्ति छैन जसले त्यसो गर्न सकेको छ। एउटा पापीले कहिले त्यो गर्न सक्दैन पनि, अब एउटा व्यक्तिसँग सफा अनुहार छ भने अब उसले ऐनाको डर मान्नु पर्दैन. एउटा पाप नभएको व्यक्तिले व्यवस्था त पुरा पालन गर्न सक्छ. तर समस्या के भने हामी मध्ये कसैको पनि अनुहार सफा छैन, हामी पापी छौँ, त्यसैले व्यवस्थाले हामीलाई दोषी ठहराउँछ. त्यसैले उसले भन्छ त्यसलाई, यो व्यवस्थालाई मैले मृत्युको कारण भएको भेट्टाएँ, जीवनको निम्ति त थियो तर म पापी भएकोले यो त मेरो लागि त मृत्युको कारण भएको भेट्टाएँ. मलाई व्यवस्थाले सामना गर्दा मैले व्यवस्थाको विरुद्ध आफ्नो पापपूर्ण अनाज्ञाकारितालाई महसुस गरेँ र मैले भङ्ग गरिएको व्यवस्थाको डरलाग्दो दण्डको सामना गर्नुपर्ने भयो, जुन चाहिँ के हो, मृत्यु हो. यसरी व्यवस्थाको सामना गर्दा त मलाई यो मृत्यु कारण हुन गएको भेट्टाएँ. प्रश्न उठ्छ, अब तपाईँलाई धोका दिने, मार्ने को हो? खास बदमास को हो यहाँ? के व्यवस्था हो? 11 पदमा पढ्नुहोस्, किनकि यस आज्ञाद्वारा पापले मौका छोपेर मलाई धोका दियो र यसैद्वारा मलाई मार्यो. खास धोकेबाज र हत्यारा त पाप पो रहेछ. पाप धोकेबाज हो, पाप हत्यारा पनि हो. पाप धोकेबाज हो भन्ने कुरा हिब्रू 3:13 पनि बताउँछ. हिब्रू 3:13, तर जबसम्म आज भनिन्छ तबसम्म दिनहुँ एकअर्कालाई अर्थी देऊ र पापको छलद्वारा तिमीहरू मध्ये कोही कठोर नबनोस्. पापले छल गर्छ अथवा धोका दिन्छ, पाप हत्यारा पनि हो. यो कुरा याकुब 1:15 बताउँछ. याकुब 1:15, त्यसपछि जब अभिलाषा गर्भवती हुन्छ तब त्यसले पापलाई जन्माउँछ अनि पाप पुरा बढाइएपछि त्यसले मृत्यु उत्पन्न गर्छ. पापले मृत्यु उत्पन्न गर्छ, पापले धोका दिन्छ, पाप हत्यारा हो, धोकेबाज हो. तर पापले चाहिँ व्यवस्थाको फाइदा उठाउँछ. पापले व्यवस्था जुन असल छ लाई चाहिँ लिएर एउटा पापी व्यक्तिको लागि चाहिँ अब उसलाई चाहिँ मार्ने काम गर्छ. रोमी 7 अब 12 पदमा अब निष्कर्षमा आइपुगेको देख्छौ. यो 7 11 पदको खण्डको निष्कर्ष, यस कारण व्यवस्था पवित्र छ र आज्ञा पनि पवित्र, न्यायपूर्ण र असल छ. 7 पदमा प्रश्न के उठाएको थियो भने के हामी तब हामी के भनौँ त, के व्यवस्था पाप हो? जवाफ आउँदैछ होइन, यस कारण यहाँ अब निष्कर्षमा व्यवस्था पाप होइन, यो पवित्र, यो आज्ञा पनि पवित्र छ, न्यायपूर्ण असल छ. व्यवस्था त वास्तवमा व्यवस्था दिनुहुने परमेश्वरकै प्रतिबिम्ब हो. परमेश्वर पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, न्याय हुनुहुन्छ भन्ने कुरा नै व्यवस्थाले चाहिँ झल्काइरहेको छ. एउटा उत्कृष्ट ऐना बराबर हो जसले मेरो फोहोर देखाइदिन सक्छ तर यसले मलाई सफा चाहिँ पार्न सक्दैन. व्यवस्था पवित्र छ तर मलाई पवित्र बनाउन सक्दैन. व्यवस्थाले मलाई कहिले पवित्र बनाउन सक्दैन. यसले केवल म कतिसम्म अपवित्र रहेछु भनेर मात्र देखाउन सक्छ. व्यवस्था धर्मी छ तर मलाई धर्मी ठहराउन सक्दैन. केवल यसले मलाई दोष मात्र देखाउन सक्छ. व्यवस्था असल छ तर यसले मलाई असल बनाउन कहिले सक्दैन. यसले मलाई केवल मेरो निचता मात्र देखाउन सक्दछ, म भित्र बास गर्ने खराबीलाई मात्र देखाउन सक्दछ. त्यसैले हामीले यो रोमी 7 यो खण्डमा चाहिँ विश्वासीलाई व्यवस्थाबाट मुक्त भएर ऊ चाहिँ परमेश्वरसितको प्रेमको सम्बन्धमा ऊ ल्याइएको छ भन्ने कुरा बतायो. जुन कुरा बताउँदाखेरि व्यवस्था खराब भएकोले त्यसबाट हामीलाई मुक्त गर्नुपर्ने भएको हैन, तर हामी पापी भएकोले र त्यो पालन गर्नै नसक्ने भएकोले उल्टो त्यो व्यवस्था चाहिँ हाम्रो लागि मृत्युको कारण हुने भएकोले, हामीलाई जीवन दिन नसक्ने भएकोले, हाम्रो कारण, हाम्रो कमजोरी कारण हामीलाई अर्कै प्रणाली चाहियो, त्यो चाहिँ अनुग्रहमा मुक्तिदाता येशू ख्रीष्टसितको जिउँदो सम्बन्धद्वारा मात्र हामी परमेश्वरलाई खुसी पार्ने जीवन जिउन सक्छौँ भन्ने कुरा यहाँ बताइएको छ। अनि त्यसैले हाम्रो यो रोमी 7 अध्यायको अब बाँकी भाग चाहिँ अब दोस्रो क्लासमा हामी अध्ययन गर्नेछौँ।